السلام عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله وكفى، والصلاة والسلام على عبده المصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ادفع بالتي هي أحسن، صدق الله العظيم. محترم حاضرین، معزز سامعین، اللہ رب العالمین کا فضل و کرم اور احسان عظیم ہے، رمضان المبارک کی آمد آمد ہے. اللہ تبارک و تعالی ہم سب کو رمضان المبارک خیر و عافیت کے ساتھ نصیب فرمائے. سعادتوں والا رمضان، برکتوں والا، صحت اور عافیت کے ساتھ اللہ پاک ہمیں نصیب فرما دے. یقیناً یہ بہت ہی مبارک مہینہ آ رہا ہے، جس میں اللہ تبارک و تعالی کی طرف سے بندوں کی بخشش ہوتی ہے، مغفرت ہوتی ہے، رحمتوں کا نزول ہوتا ہے، درجات کی بلندی ملتی ہے، اور بندہ اس ماہ مبارک میں صحیح آداب کو ملحوظ رکھتے ہوئے جب وہ مہینہ پورا گزارتا ہے تو ریفریش ہو جاتا ہے، دوبارہ سے زیرو میٹر ہو جاتا ہے، سابقہ زندگی کے گناہ اور خطائیں معاف کرا لیتا ہے، اور آئندہ زندگی کے لیے بالکل صفا ستھرا ہو جاتا ہے. اس ماہ مبارک کی آمد سے پہلے ہی دعائیں، التجائیں اللہ تعالیٰ سے گڑ گڑا کر مانگنے کی ضرورت ہے کہ یا اللہ صحت اور عافیت رہے، سلامتی رہے، ماہ مبارک نصیب ہو، خیر و برکتوں کے ساتھ نصیب ہو، اور اعمال صالحہ کی توفیق کے ساتھ نصیب ہو. یہ دعائیں بڑی اہمیت رکھتی ہیں، اور اللہ تعالیٰ سے لو لگانے والا، فریاد کرنے والا، پل پل پہ اللہ تعالیٰ سے مانگنے والا اپنی جھولیوں کو مرادوں سے بھر لیتا ہے. حدیث مبارک میں آتا ہے کہ جو شخص اللہ تعالیٰ سے نہیں مانگتا، اللہ تعالیٰ اس سے ناراض ہوتے ہیں، اور جو شخص جتنا زیادہ کثرت سے اللہ تعالیٰ سے مانگنے والا ہوتا ہے، اتنا ہی زیادہ اللہ تعالیٰ کی نوازشات اس پر ہوتی ہیں، نعمتوں کی بارش ہوتی ہے، لطف و عنایت اس کی طرف آتے ہیں، اور اللہ تبارک و تعالیٰ اس کی مانگ سے بڑھ کر اس کو عطا فرماتے ہیں. توجہ الی اللہ، رجوع الی اللہ، تعلق مع اللہ، یہ بہت بڑا سرمایہ ہے کہ بندہ ہر وقت اللہ تعالیٰ سے لو لگا کر رکھنے والا ہو. بزرگان دین فرماتے ہیں کہ ہر چھوٹی بڑی ضرورت پل پل پہ اللہ تعالیٰ سے مانگتے رہو، خیر مانگتے رہو، عافیت مانگتے رہو، برکت اور سلامتی مانگتے رہو، اور نعمت پر شکر ادا کرتے رہو، تو اس کی بدولت اللہ تعالیٰ ہمیشہ نوازتے ہی ہیں. رمضان المبارک آ رہے ہیں، بے شمار نعمتیں رمضان میں امت مسلمہ کو نصیب ہوتی ہیں. شب معراج میں جب آپ صلی اللہ علیہ وسلم اللہ تعالیٰ کی بارگاہ میں حاضر ہوئے، عرض و معروض ہوئی، تو اللہ پاک نے فرمایا، آپ صلی اللہ علیہ وسلم کو مخاطب کیا، تو آپ نے فرمایا لبیک و سعدیک، یا رب میں حاضر ہوں. تو اللہ تبارک و تعالی نے پوچھا کہ آپ کا کیا خیال ہے کہ اگر میں آپ کو انبیاء کے اندر سب سے آخری نبی اور پیغمبروں میں سب سے آخری پیغمبر بنا دوں تو کیا آپ اس پر راضی اور خوش ہیں؟ فرمایا کہ ضرور یا رب. نبوت کا اختتام آپ پر کرنے کے لیے اللہ پاک نے عرش پر آپ سے دریافت فرمایا. پھر ساتھ میں پوچھا، آپ کا کیا خیال ہے، کیا رائے ہے کہ اگر آپ کی امت کو میں تمام امتوں میں سب سے آخری امت بنا دوں؟ فرمایا کہ یا رب بہت اچھا ہے. تو پھر اللہ پاک نے فرمایا کہ آپ جب جائیں اب میرے بندوں کے پاس، تو ان کو میرا سلام کہنا اور یہ خوشخبری سنا دینا کہ میں نے آپ کو اپنا آخری پیغمبر بنا لیا، اور آپ کی امت کو تمام امتوں میں سب سے آخری امت قرار دے دیا. اب اس امت کے بعد کوئی آخری امت آنے والی نہیں ہے. جو تحفے ملے بڑے بڑے، اس میں نماز جیسی عظیم الشان عبادت ملی، اور اس میں 50 نمازیں دی گئی تھیں، تخفیف ہوتے ہوتے 5 رہ گئیں، لیکن اللہ پاک نے فضل و کرم ایسا فرمایا کہ 5 نمازوں میں اجر و ثواب وہی 50 والا رکھا ہے. ये नमाज सबसे ज्यादा कीमती सरमाया है, सबसे ज्यादा मजबूत रस्सी है अल्लाह ताला से ताल्लुक जोड़ने की। जो बंदा मोमिन नमाज का अहतमाम करता है, सुबह शाम अल्लाह ताला की रस्सी को मजबूती के साथ थामता है, अल्लाह ताला की तरफ से रहमतों का नुजूल उस पर होता है। माह मुबारक के आने से पहले ही नमाजों का अहतमाम बढ़ा दिया जाए, खौफ खुदा को अपने ऊपर गालिब रखा जाए, गुनाहों की दलदल से दूर हुआ जाए। खुदा ना खास्ता जिंदगी में कोई गुनाह हमारे रचा बसा हो, उससे बेजारी का इजहार किया जाए, नहीं बच पाते अल्लाह ताला से मदद मांगी जाए कि या अल्लाह मैं फलां गुनाह में मुब्तला हूं, मुझसे ये गुनाह नहीं छूटता, आप मुझसे छुड़ा दीजिए। चंद दिन के अंदर अल्लाह ताला से इस किस्म की दुआ मांगने वाला बहुत जल्दी उस गुनाह से अल्लाह ताला उसको दूर फरमा देते हैं। अल्लाह ताला की शान करीमी बहुत जल्द मुतवज्जे होती है बंदों के ऊपर। कोई भी गुनाह है, कोई भी चीज है, इंसान के दिल में नदामत है, एहसास शर्मिंदगी है, जानता है और मानता है, इकरारी है, खामोशी से अल्लाह ताला से लो लगा कर बातचीत करे कि अल्लाह फलाने गुना की लत पड़ चुकी है, फलाना गुना का आदि मुजरिम हूं, फला फला गुना होते हैं, या अल्लाह सच्ची पक्की मेरी तौबा, बचना चाहता हूं, छोड़ना चाहता हूं, लेकिन ऐसी आदत पड़ चुकी है कि छूटता नहीं, बच नहीं पाता, आप ही मुझे बचा लीजिए। अल्लाह ताला के जब मामला सुपुर्द कर दिया जाता है, बहुत जल्द अल्लाह ताला उस गुना की नफरत उसके दिल में डाल देते हैं। तवज्जो की जरूरत होती है, ताल्लुक को मजबूत और मुस्तहकम बनाने की जरूरत होती है। अल्लाह ताला के ताल्लुक के जो सबसे ज्यादा मजबूत तरीके और रास्ते और जरिए थे, वो अल्लाह पाक ने फर्ज कर दिए। उनमें नमाज है, रोजा है, हज है, जकात है, इबादत जितनी भी हैं, ये सारे वो अहम तरीन मजबूत तरीन दोस्ती की रस्सियां हैं कि जिस रस्सी को इंसान थामता है दोस्ती मिल जाती है, अल्लाह ताला का ताल्लुक मिल जाता है। और नमाज उसमें अहम तरीन जरिया है कि जो नमाज का पाबंद हो। और फिर रमजान आ रहे हैं, रोजों की अदायगी का अहतमाम करने वाला हो, सुबह शाम रहमत के नुजूल उस पर होते हैं। माह मुबारक में शब कदर जो अल्लाह पाक ने रखी, मैंने पिछले मजमून में अर्ज किया था कि दिल में कीना रखने वाला, छुपी हुई नफरत और अदावत रखने वाला, ये कीना कहलाता है, दुश्मनी है। एक दुश्मन खुल्लम खुल्ला सामने का होता है, एक दुश्मन आस्तीन का सांप होता है। जो खुफिया दुश्मन हो के सामने से तो वो अपना दोस्त बनता है, मीठा बनता है, मोहब्बत जताता है, लेकिन अंदरून खाना नफरत के बीज उसके अंदर समाये हुए हैं। इलाही आबरू रखना बड़ा नाजुक जमाना है, दिलों में बुग्ज रखते हैं, बजाहिर दोस्ताना है, ये कीना दिल में छुपी हुई नफरत और अदावत, ये इस कदर खतरनाक मोहलिक जहर है कि शब कदर जैसी मुबारक रात में भी कीना परवर की मगफिरत नहीं होती। उस मुबारक महीने के आने से पहले अपनी जिंदगी का जायजा लिया जाए। रजब गुजर गया, शाबान आ रहा है, अल्लाह पाक इन दोनों महीनों को हमारे लिए मुबारक बनाए, रमजान मुबारक नसीब फरमाए। दिलों का जायजा लिया जाए, ताल्लुकात को इस्तवार किया जाए, दिलों की कदूरत को, नफरत और अदावत को, मेल कुचेल को धोकर साफ कर लिया जाए। खुदा ना खास्ता ये दिलों की नफरत अदावत मेल कुचेल कदूरतें दिल में पलती रहीं बढ़ती रहीं, ये जहरीले बीज इस कदर खतरनाक हैं कि इसके होते हुए मुबारक महीना आ भी जाएगा, गुजर भी जाएगा, हो सकता है कि इस जहर की वजह से बख्शिश और मगफिरत ना हो। दिलों का जायजा लिया जाए, ताल्लुकात को इस्तवार किया जाए, बड़ों का अदब और एहतराम, छोटों की शफकत और मोहब्बत, अल्लाह पाक का डर और खौफ, उसकी हैबत और जलाल, उसकी जात का इस्तेहजार, ये जब बंदे को नसीब हो जाता है, बंदा फिर दिल का भी साफ होता है, जबान का भी पाक होता है, वादे का सच्चा होता है, अमानतदार दियानतदार होता है, खलवत हो या जलवत गुनाह करते हुए डर लगता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि शब मेराज में मेरा गुजर एक मौके पर ऐसा हुआ जहां जिब्रील अमीन के ठिकाने पर मेरा गुजर हुआ, देखा जिब्रील अमीन ऐसे डरे सहमे अल्लाह के डर और खौफ से सिमटे हुए बैठे थे जैसे पुराना टाट। रब जुलजलाल की जिसको जितनी ज्यादा मारिफत हासिल है उतनी ज्यादा उस पर हैबत और जलाल हासिल हुआ करता है। आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के इतने महबूब और मुकर्रब बंदे हैं, लेकिन रातों को रोते हैं, दिन में गिड़गिड़ाते हैं, عبادت میں اپنے آپ کو تھکاتے ہیں. وجہ اس کی یہی تھی کہ آپ کو جتنی زیادہ اللہ تعالیٰ کی معرفت، اللہ تعالیٰ کی ذات کی شناخت حاصل تھی، اسی اعتبار سے آپ پر اللہ تعالیٰ کا جاہ و جلال غالب تھا. بادشاہ وقت کے جو جتنا زیادہ نزدیک ہوتا ہے، جو اس کے مزاج شناس ہوا کرتا ہے، وہ اتنے ہی زیادہ خوف زدہ ہوا کرتا ہے، اور جو جتنا زیادہ غافل ہو، لاپرواہ ہو، بے حس ہو، بے پرواہ ہو، اتنے ہی زیادہ وہ اس کے آداب اور احترام سے لاپرواہ ہوا کرتا ہے. مومن کی شان یہ ہے کہ اللہ پاک نے جب ایمان عطا فرمایا، ایمان کے تقاضے عطا فرمائے. میں نے عرض کیا تھا کہ ایمان سب سے بڑا سرمایہ ہے، ایمان کے ساتھ پھر اعمال صالحہ، اعمال صالحہ کے اندر پھر اخلاق حسنہ. یہ بڑی بڑی پونجیاں ہیں، بڑے بڑے سرمائے ہیں، اثاثے ہیں، کہ جس کسی نے زندگی میں اس اثاثے کو حاصل کر لیا، ٹوٹے رشتوں کو جوڑ لیا، دلوں کو صاف رکھا. میں نے عرض کیا تین چیزیں ہیں، برداشت، دلوں کی شفافیت اور زبان کی پاکیزگی. ان کو انسان حاصل کر لے، برداشت کمل کا ہو کہ موقع پر انسان پھٹ نہ پڑے، آپے سے باہر نہ ہو جائے، اور غصے میں آ کر اول فول زبان سے نہ نکال دے. جتنا بھی کچھ ہو جائے، خلاف طبیعت، خلاف معمول، جو بھی حالات آ جائیں، برداشت کا ملکہ انسان کے اندر ہو. آپ صلی اللہ علیہ وسلم کی مبارک ہستی ہے، درخت کے نیچے آرام فرمانے، دشمن نے موقع پایا، آپ ہی کی تلوار جو درخت پر لٹکی تھی اتار لی، اور آپ کے وجود مسعود پر تان لی، اور کہا کہ میں یمنعک منی. بالکل حملہ تیار تھا، تلوار سونچ چکا ہے، حضور اکرم صلی اللہ علیہ وسلم اس کے نشانے پر ہیں، صرف تلوار کے وار کی دیر تھی کہ نقصان پہنچ جاتا. اور دشمن للکار کے پوچھتا ہے میں یمنعک منی، اب بتائیں آپ کو مجھ سے کون بچائے گا؟ فرمایا اللہ. بس صرف اللہ کا لفظ زبان سے نکلنا تھا کہ دشمن پر ایسی ہیبت طاری ہوئی، کپ کپی طاری ہو گئی، اور کپ کپا کر تلوار گر گئی. آپ نے بھی تلوار اٹھائی، سر پر سونتی، فرمایا کہ میں یمنعک منی، اب تو بتا تجھے کون مجھ سے بچا سکتا ہے؟ کہا آپ کے پیارے اخلاق. حالانکہ قاتل بن کر آیا ہے، دشمن بن کر آیا، تلوار آپ کے سر پر اٹھا لی، حملہ آور ہو رہا ہے اور للکارا ہے، لیکن اللہ پاک نے ایسی ہیبت طاری کر کے آپ صلی اللہ علیہ وسلم کی حفاظت فرمائی. پلٹ کر جب آپ نے سوال کیا تو وہ دشمن بھی جانتا تھا کہ آپ بدلہ نہیں لیں گے، برداشت سے کام لیں گے، معاف فرما دیں گے. کہا کہ آپ کے پیارے اخلاق مجھے بچا لیں گے، تو میں جا تجھے معاف کیا. مکہ مکرمہ کی 23 سالہ زندگی ہے، کس قدر دردناک، المناک، اذیت پر مشتمل صحابہ کو جان سے قربان کیا گیا، کس قدر اذیت کے مراحل سے گزرے. خدا آپ صلی اللہ علیہ وسلم کی ذات بابرکت، کس قدر آپ کو ستایا گیا، تکلیفوں میں ڈالا گیا، لیکن جب اللہ پاک نے آپ کو فاتحانہ حیثیت سے مکہ مکرمہ اور پورے مکے والے آپ کے حوالے کر دیے، تو کس قدر آپ نے جود و سخا کا مظاہرہ کیا، اور کس دریا دلی کا مظاہرہ کیا، کس کھلے دل سے آپ نے معاف فرما دیا. چاہتے تو چن چن کر انتقام لے سکتے تھے، بدلے لے سکتے تھے، لیکن اس قدر جانساری کا معاملہ فرمایا کہ اس عین موقع پر جب قتل کے بدلے میں قتل کیے جا سکتے تھے، سارے دشمن آپ کے سامنے گاجر مولی کی طرح موجود تھے، عفو درگزر سے کام لیا کہ دیکھ کر اکثریت تو اسی وقت مسلمان ہوئی. کہ جان کا خطرہ تھا، جان کے لالے پڑے ہوئے تھے، لیکن وہ برداشت، وہ بلند حوصلے، ظرف پیدا کر سمندر کی طرح وسعتیں، گہرائیاں، خاموشیاں. میں نے سیکھا ہے سمندر سے جینے کا سلیقہ، چپ چاپ سے بہنا، اپنی موج میں رہنا. قتل کروا سکتے تھے، حکم جاری فرما سکتے تھے، لیکن سب کو معاف فرمایا کہ جو میرے بھائی یوسف نے اعلان کیا تھا، آج میں بھی وہ اعلان کرتا ہوں. ابی ابن سلول رئیس المنافقین، منافقوں کا سردار ہے، آپ پر بالکل واضح ہے، اور اس کی جو دیدہ دلیریاں تھیں، جو اس کی اول فول باتیں تھیں، کس قدر گستاخانہ اس کا کلام تھا، جو قرآن کریم میں اللہ پاک نے فرما دیا، اتار دیا. یقولون لئن رجعنا الی المدینہ لیخرجن الاعز منہ الاذل، بس ابھی ہم واپس پلٹ کر مدینہ پہنچ جائیں تو وہاں اپنے آپ کو معزز قرار دیا، العیاذ باللہ، آپ صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو ذلیل قرار دیا. کہا کہ وہاں پہنچ کر ہم معزز لوگ ذلیلوں کو نکال کر باہر کریں گے. इस बात की इत्तला जब एक नन्हे मुन्ने छोटे उमर के सहाबी ने दी कि इस तरह से इन्होंने ये गलत बयानी और गलत अल्फाज जबान से निकाले हैं और ये कह रहे थे हम मदीने जाकर अपने मदीने को साफ करेंगे, इन आए हुए नए लोगों को निकाल बाहर करेंगे। जब आप सल्लल्लाहु अलैहि वसल्लम को इत्तला मिली, आपने जब तफ्तीश की मुकर गया, कहा नहीं नहीं ये झूठ बोलता है बच्चा, हम ऐसी बातें कहां कर सकते हैं। नन्हे मुन्ने सहाबी बच्चे को सदमा हुआ कि मुझे झुटला दिया। अल्लाह पाक ने आयात उतार दी कि हमारा ये छोटा सा नौ उमर मोमिन मुसलमान सच्चा है, ये जो आया था मुनाफिकों का सरदार ये झूठा है। पूरा कुरान करीम में सूरतुल मुनाफिकून उतार दी, बता दिया, रास फाश कर दिया, यकूलून इन्होंने कही है ये बात, लइर रजअना इलल मदीनति लयुखरिजनल अज्ज मिनल अज़ल वलिल्लाहिल इज्जतु वलिरसूलिही वलिलमुमिनीन। सारी इज्जतें अल्लाह के लिए, अल्लाह के रसूल और अहले ईमान के लिए, मुनाफिक क्या जाने। इस कदर जुल्म और सितम करने वाली कौम, लेकिन आखिरी वक्त था। उबै इब्ने सलूल ने अपने बेटे जो मुखलिस मोमिन मुसलमान थे हजरत अब्दुल्ला, उनको भेजा कि जाओ रसूलुल्लाह से मेरी कमीज ले आओ। बेटे ने कहा कि आपके करतूत देखे, किस मुंह से आप कमीज मंगा रहे हैं, हुजूर का लिबास मंगा रहे हैं अपना कफन बनाने के लिए। कहा कि मेरे करतूत अपनी जगह, उनके अखलाक अपनी जगह, वो जरूर भी जरूर दे देंगे, तुम जाओ तो सही। वो ये ख्वाहिश लेकर आए, हुजूर ने अपना लिबास अता फरमा दिया। और रिवायत में आता है बुखारी शरीफ के हाशिए में बात मौजूद है, कहा कि जब वो इंतकाल कर गया, आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए, अपना लिबास भी दिया कफन के लिए और अपना लुआब दहन निकाल के उसके बदन पर मल दिया कि हो सकता है कि मेरे इस थूक की वजह से इसकी बख्शिश और मगफिरत हो जाए। उस मंजर को देखकर दिलों में निफाक रखने वाले, खोट रखने वाले मुनाफिकीन 1000 तादाद पक्के मुखलिस मुसलमान बन गए कि ऐसे ऊंचे अखलाक के मालिक हम उनके लिए दिलों में कदूरत रखें, यह जेब नहीं देता, मुनासिब नहीं है। हकीकत हाल यह है कि दिलों को साफ रखना अंबिया की शान है। आप सल्लल्लाहु अलैहि वसल्लम ने जो हमें अखलाक सिखाए, दिलों की साफ शफाफियत, दिलों में कदूरत मेल कुचेल ना हो, किसी के लिए खोट ना हो, बर्दाश्त हो, अफ़ दरगुजर का मलका हो, दिलों को साफ रखा जाए। हजरत अबू दुजाना रजी अल्लाह तआला ने फरमाया करते थे, आखिरत में अल्लाह ताला की बारगाह में निजात की मुझे अपने किसी अमल पर अगर उम्मीद है तो वह दिल की शफाफियत है। अपनी जबान से कभी किसी को दुख नहीं दिया, दिल में कभी किसी के लिए खोट और मेल नहीं लाया, तो शायद कि यह अमल मेरे लिए निजात के लिए काफी हो जाए। एक दिन आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमाते हैं, मुस्नद अहमद की रिवायत है कि एक महफिल जमी हुई थी, चंद सहाबा के साथ आप मस्जिद नबवी में तशरीफ फरमाते, फरमाया कि अनकरीब मस्जिद के दरवाजे से एक शख्स दाखिल होने वाला है जो जन्नती। मदीने मुनव्वरा के सीधे साधे सहाबों में से एक सहाबी ताजा वजू बनाकर मस्जिद में आए, बाएं हाथ में चप्पल उठाए हुए थे, आए अपनी चप्पल रखी और जैसे मस्जिद में अपने इबादत में मुनहमिक हो गए। दूसरे दिन फिर इसी तरह आपने बशारत दी, वही सहाबी फिर इस तरह दाखिल हुए। तीसरे दिन फिर आपने बशारत दी कि अनकरीब मस्जिद के दरवाजे में एक शख्स दाखिल होगा जो जन्नती है। देखा तो फिर वही सहाबी इस तरह दाखिल हुए, 3 दिन जन्नती होने की बशारत पाने वाले एक सीधे सहादे मदीने मुनव्वरा के बाशिंदे को देखकर हजरत अब्दुल्लाह इब्ने अम्र इब्ने अल-आस रज़ियल्लाहु तआला अन्हु उनके साथ हो लिए, उनके घर में कयाम किया, सारे आमाल देखे, कोई खास अमल न पाया। चलते वक्त पूछने लगे कि आपके अंदर कौन सा ऐसी जिंदगी में खास अमल है जिसकी वजह से 3 दिन मुसलसल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने आपके बारे में जन्नती होने की बशारत दी है। कहा कुछ भी नहीं, यही सारे आमाल हैं जो आपने देखे, वक्त पर नमाज पढ़ता हूँ, इबादत करता हूँ, दिन में काम काज मेहनत मजदूरी तलब माश में निकल जाता हूँ, इसके अलावा और कोई खास अमल नहीं है। जब इजाजत लेकर चले तो चलते वक्त जब थोड़ा दूर निकले, कहा एक बात है जरूर, इधर आओ वापस आओ। कहा कि इतनी बात जरूर है कि दिल में अपने लिए किसी के लिए, दिल में अपने किसी के लिए खोट और कदूरत और मेल नहीं रखता, दिल हमेशा अपना सबसे साफ रखता हूं, रात जब अपने बिस्तर पर लेटता हूं सबसे अपना दिल साफ करके सोता हूं। कहा कि यही तो वो खूबी है जिसकी वजह से आपको ये बशारत मिली है, लेकिन बहुत मुश्किल काम है, बहुत मुश्किल चीज है कि इसको अपनाया जाए। कहना आसान है, करना बड़ा मुश्किल है। जिस दिल में जिसके लिए नफरत और कदूरत बैठ जाती है, उस दिल से उस नफरत और कदूरत को निकालना बड़ा मुश्किल है। इंसान मरने मर जाता है लेकिन वो दिल की कदूरत साफ नहीं हो पाती। फरमाया यही तो वो खूबी है, यही तो वो कमाल है जिसकी वजह से आपके लिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 3 दिन मुसलसल जन्नत की बशारत सुनाई है। तो दिलों को साफ रखना, मेल कुचेल कदूरत से पाक रखना, جب دل صاف ہوگا خود بخود زبان بھی پاک ہوگی, اس کے لیے غیبت نہیں ہوگی, طنز اور طعنے نہیں ہوں گے, اس کی برائی نہیں ہوگی. نصیحت وہ ہوتی ہے جو انسان کسی کی خیرخواہی کے لیے کرتا ہے تو وہ اس کی ذات سے ہی کرتا ہے. کوئی عیب دیکھا, کوئی برائی, کوئی خامی دیکھی, اکیلے میں ہمدردی اور خیرخواہی کے ساتھ اس کو سمجھایا کہ بھائی دیکھو تمہاری یہ عادت اچھی نہیں ہے, قرآن و حدیث کے مخالف ہے, اس میں یہ نقصان ہے, یہ خرابی ہے, اس کے یہ گناہ ہے, یہ وبال ہے, اس سے بچ جاؤ تو اچھی بات ہے. اکیلے میں سمجھانے والا ہمیشہ کامیاب اور بامراد ہوتا ہے. وہی عیب ہے دوسروں کے سامنے اس کے بعد جب کیچڑ اچھالے گا اس کے فرشتوں کو بھی نہیں پتا, یہ سارا سب کچھ نصیحت کے بجائے غیبت بن جاتا ہے. ہمدردی کا تقاضا یہ ہے کہ جو برائی جو عیب کسی میں پائے اکیلے میں تنہائی میں مخلصانہ انداز میں اپنے آپ کو کمتر سمجھتے ہوئے سمجھائے, ضرور بھی ضرور دل سے جو بات نکلتی ہے اثر رکھتی ہے, پر نہیں طاقت پرواز مگر رکھتی ہے. نصیحت ہمیشہ اکیلے میں خفیہ طور پر چپ کے ہوتی ہے, اور فضیحت دوسرے کو رسوا کرنا, ذلیل کرنا, بے آبرو کرنا, یہ محفلوں میں ہوتا ہے. فلانا ایسا ہے, فلانے کے اندر یہ برائی ہے, یہ خامی ہے, یہ عیب ہے. فرمایا کہ جو مومنوں کے عیوب کو چھپائے گا اللہ تعالیٰ قیامت کے دن اس کے عیوب پر پردہ ڈال دیں گے, جو مومنوں کے راز فاش کرے گا اللہ تعالیٰ اس کے راز فاش کر دیں گے. معاف کرنے کی عادت ہو, اپنے ساتھ کسی نے ظلم و زیادتی کی, عفو و درگزر سے انسان کام لے لے, زبان پر لگام لگا کے رکھے. حضور اکرم صلی اللہ علیہ وسلم نے حضرت معاذ سے فرمایا تھا, معاذ کیا سارے دین کا خلاصہ بتاؤں؟ کہا ضرور یا رسول اللہ. آپ نے اپنی زبان مبارک باہر نکالی, دونوں انگلیوں سے انگوٹھے اور شہادت کی انگلی سے پکڑا, فرمایا کف ہذا, اس کو روک لو, اس کو تھام لو, اس کو قابو میں کر لو, بہت ساری برائیوں سے تم بچ جاؤ گے, دین تمہارے قابو میں آ جائے گا. حضرت معاذ حیران ہوا, یا رسول اللہ یہ بھی کوئی قابو میں لانے والی چیز ہے؟ اس کے بھی کوئی خطرات کوئی نقصانات ہیں؟ فرمایا اللہ تمہارا بھلا کرے, جہنم میں اکثریت ان لوگوں کی ہوگی جن کو زبان دھکیر کر جہنم میں گرائے گی. یہ زبان کی بہتاتیاں بے شمار ہیں, انسان کو آج پتہ نہیں چلتا, لیکن اللہ پاک کا نگران فرشتہ یہاں موجود ہے. ما یلفظ من قول الا لدیہ رقیب عتید, لفظ زبان سے نہیں نکلتا مگر محافظ فرشتہ فوراً اس کو لکھ لیتا ہے, کس کے لیے کیا لفظ اس نے نکالا ہے, اچھائی کا یا برائی کا, تعریف کی ہے یا برائی اور مذمت کی ہے, تنقید کی ہے یا طنز اور طعنے, جھوٹ بولا یا فحش کلام کیا, کوئی دھوکہ دیا, جو بھی معاملہ. ما یلفظ من قول الا لدیہ رقیب عتید, نگران فرشتے فوراً لکھتے ہیں, پورے دستاویز تیار ہو رہے ہیں, قیامت کے دن وہ فائل کی فائل کھل کر سامنے آ جائیں گی. دل صاف ہو, زبان پاک ہو, کسی کے لیے برے الفاظ برے القاب کوئی برا تبصرہ نہ ہو. غیبت کر کے انسان دوسرے اپنے بھائی کا گویا کہ گوشت نوچ رہا ہے, کھا رہا ہے. فرمایا کف ہذا, اس کو قابو میں رکھو. حضرت عقبہ ابن عامر رضی اللہ تعالیٰ فرماتے ہیں کہ ہمارا آمنا سامنا ہوا, میں لپک کر حضور کی خدمت میں پہنچا, آپ کا ہاتھ میں نے مصافحہ کیا, دبایا, ہاتھوں میں لیا, اور میں نے کہا کہ من نجاح یا رسول اللہ, نجات کس چیز میں ہے؟ کوئی اعمال ایسے بتا دے کہ نجات ہو جائے. فرمایا کہ اپنی زبان کو ہمیشہ قابو میں رکھو, فتنوں کے دور میں اپنے گھر کا ٹاٹ بن جاؤ, اپنی سابقہ زندگی کے گناہوں پر آنسو بہاؤ, روتے رہا کرو. املک علیک لسانک, اپنی زبان کے اوپر قابو رکھو. ولیسعک بیتک, تمہارا گھر تمہارے لیے فتنوں کے دور میں تمہارا ٹاٹ بن جائے, تم اس کے ٹاٹ بن جاؤ, گھر کے اندر رہو, فتنوں سے اپنے آپ کو بچاؤ. اور فرمایا کہ وہ اپنی خطیئہ اور اپنے گناہ اور معصیت اور نافرمانیوں پر روتے رہو. وبکی علی خطیئتک, اپنی نافرمانیوں پر آنسو بہایا کرو. فرمایا کہ اگلا موقع ہوا, پھر آپ صلی اللہ علیہ وسلم آ رہے تھے, میں بھی آمنا سامنا ہوا, حضور میں اتنے لپکے لپک کر ہاتھ پکڑ لیے. فرمایا عقبہ, کیا میں تم کو تورات زبور انجیل قرآن کریم کی عظیم الشان صورتیں نہ بتا دوں؟ میں نے کہا ضرور یا رسول اللہ. آپ نے فرمایا کہ سورہ اخلاص, سورہ فلق, سورہ ناس, یہ پوری آسمانی کتابوں میں عظیم الشان صورتیں ہیں, ان کو کبھی فراموش مت کرنا, بالخصوص رات سوتے وقت ان کی تلاوت ضرور کر لیا کرنا. کہا کہ یا رسول اللہ ضرور ان کو یاد رکھوں گا, رات کو معمول بنا لوں گا. تیسرا موقع آیا, پھر کہا کہ ہمارا آمنا سامنا, وہ میں لپک کر حضور کی طرف بڑھا, آپ کے ہاتھ اپنے ہاتھوں میں لیے, اور میں نے کہا کہ یا رسول اللہ کام کے اعمال, خیر والے اعمال تو بتا دیجئے. فرمایا کہ پورے اخلاق کا نچوڑ بتا دیا. فرمایا کہ جو تمہارے ساتھ برائی کرے اس کے ساتھ بھی اچھائی کرو. جو تمہارا حق مار لے اس کا حق تم دے دیا کرو, اس کے بدلے میں تم اس کا حق نہ مارو, اور جو تمہارے ساتھ ظلم و زیادتی کرے اسے معاف کر دیا کرو. تو یہ چیزیں ہیں اخلاق کا پیکر بننے کے لیے بہت کارآمد ہیں. اللہ تبارک و تعالی ہم سب کو حسن اخلاق کا پیکر بنائے, عادی بنائے. جس کسی سے انسان کو دل میں حسد ہو اس کا علاج بزرگان دین فرماتے ہیں کہ انسان تنہائی کی دعاؤں میں اس کے لیے ترقیوں کا اور مزید اعلیٰ سے بالا جانے کے لیے دعائیں کرے, یا اللہ فلانا اس کو یہ ملا اور ترقیاں دیجئے, اس کو اور عروج دیجئے, اس کو عزت شہرت دولت جو بھی اس کا رتبہ منصب مقام ہے یا اللہ اس کو مزید ترقیاں دیجئے. اس کی دعاؤں کا نتیجہ یہ نکلے گا کہ اس کے لیے جو دل میں حسد پل رہا تھا وہ ختم ہو جائے گا. ایک اور چیز آپ صلی اللہ علیہ وسلم فرمائے, ترمذی شریف کی روایت ہے, فرمایا کہ ہدیہ دیا کرو, ہدیہ دینے سے فإن الہدیۃ تذهب وحر الصدر, فرمایا کہ ہدیہ دل کے کدورت اور کینے کو صاف کر دیتا ہے. جس کسی سے حسد ہو, نفرت اور عداوت ہو, 1,000, 500, 5 جو بھی ہو انسان کی گنجائش, دل پر پتھر رکھے انسان ہدیہ دے دے, چند دفعہ ہدیہ دے گا وہ حسد کی آگ بجھ جائے گی, محبت میں تبدیل ہو جائے گی. اللہ تبارک و تعالی ہم سب کو صاف ستھری پاکیزہ مبارک زندگی نصیب فرمائے. رمضان المبارک کے آنے سے پہلے ہی ہمیں صاف ستھرا فرما دے, مبارک سعادت نصیب فرمائے, اور اللہ پاک ہم سب کو اپنا محبوب و مقرب بنا لے, اخلاق حسن سے مالا مال فرمائے اور اخلاق رذیلہ سے ہم سب کو پاک فرمائے. آج اسی پر اکتفا کرتا ہوں, باقی یار زندہ صحبت باقی انشاءاللہ آئندہ.